द्वितीयाम्पि अहं वन्ते संसार वत दुखतो मोचन थाय ते शरणेन सह अथंग संपन्न गतम् उपोषथ शीलम् समाधियाम तत्यम्पि अहं भन्ते संसार वट दुखतो मोचन थाय शरणेन सह अथंग संपन्न गतम् उपोषथ शीलम् समाधियाम। अहिले योगी बाहेक अरूले चाहिँ अहिले धर्म श्रवण गरुञ्जेलको समयलाई आठते लिएको भनेर यसरी मनन गर्नु होला। ती शरणे न स अथंग सम्पन्न गत उपसत परमार्थ शीलम धम्मम साधुकम कतवा अपमादे न सम्पादे थ। र अहिले योगीहरूलाई अष्टशील के हुन् भनेर सधैँ लिइराख्नु भएको छ। अष्टशीलको पनि अभ्यास भइराखेकोले गर्दाखेरि अहिले छोटकरीमै शील दिएको या छोटकरीमै लिनुभएको। अहम् भन्ते भन्ते अहम् मैले वा हामीहरूले हामीहरूमा संसारबाट दुःख त मोचन थाय संसारको यो दुःख चक्रबाट मोचन थाय छुटकारा हुनको निमित्त ती शरणे न सह तीन शरणले सहित भइएको। तीन शरण भनेपछि बुद्धम शरणम धम्मम शरणम सङ्गम शरणम तीन शरणले सहित भइएको। अठङ्ग सम्पन्न गतम आठ अङ्गले परिपूर्ण भइएको। कति अङ्गले? आठ अङ्गले परिपूर्ण भइएको के हो भन्ने थाहा छ नि? एकमा प्राण हत्या नगर्नु, चोरी नगर्नु, अनि तीनमा चाहिँ अब्रह्मचर्य पालन गर्नु, अनि झुटा नबोल्नु, मात्य पदार्थ सेवन नगर्नु, र विकालको भोजन नलिनु, नाच्ने गाउने, आफूले सुगन्ध लेपनहरू, माला गर गहना सजाउने, मण्डलकार गर्ने इत्यादिहरू नगर्नु, उत्तम आसनमा नबस्नु। र उच्च आसन उच्च भन्ने आफू सुत्ने ठाउँ पनि र आफू सुत्ने ठाउँ पनि एउटा चारपाईहरू उच्च बनाएर राखिएछ भने पनि गद्दाहरू एक मुढे हात जति उच्च। र उत्तम आसन भनिएको रुई आदिले बनाइएका आसनहरू र उच्च शयन महाशयन यिनी पनि वैरमणी होइन। आठ अङ्गले पूर्ण भइएको शीललाई उपोषत शीललाई उपवास बस्ने शीललाई समाधियाम समाधियामी चाहिँ आफू एक्लैलाई भनेको समाधियाम भनेको सबैलाई धेरैलाई समाधियामी पालन गर्दछु या समाधियाम पालन गर्दछौ। हुन त समाधियामी भने पनि हुन्छ समाधियाम धेरैमा भन्यो भने समाधियाम भन्दा पनि हुन्छ। र विशेष गरी 45 दिनको ध्यान शिविरमा 45 दिनको ध्यान शिविर यो प्रथम बारकै शिविर हो। परारको साल थियो, दुई महिनाको शिविर थियो। अहिले यो 45 दिनको चाहिँ प्रथम बारको शिविर अहिले यो मङ्गल मार्ग बिहारमा। र अब योजना छ सालमा एकपल्ट 45 दिनको शिविर चाहिँ सालमा एकपल्ट चाहिँ अनिवार्य राख्न कोसिस गर्ने भन्ने। अनि 20 दिनको शिविर चाहिँ एक सालमा दुईपल्ट, 10 दिनको शिविर चाहिँ एक सालमा पाँचपल्ट भनेर सम्पूर्ण शिविर कति शिविर भइदिन्छ? 8 शिविर एक सालमा। र हुन त शिविर राख्न भन्ने कुरा सबै थोक जुट्दै आयो भने राख्नलाई सकिन्छ। आस्ते आस्ते सबै थोक पनि राम्रो जुट्दै आयो भने चाहिँ धेरै वर्षसम्म नै चलाउन सकिन्छ। अनि शिविरको पनि नियम चाहिँ 10 दिनको शिविर 3 शिविर, यदि उमेर राम्रो छ, स्वास्थ्य राम्रो छ तगडा व्यक्तिलाई एकपालि वाकस एकपालि वयाउस गरेर 20 दिनको शिविर, 20 दिनको 3 शिविर पुगेपछि एकपालि अझै एकपालि वाकस गरेर अनि 45 दिनको भन्ने, यो चाहिँ अब आउने शिविरहरूलाई चाहिँ त्यो नियम अनुसारले जान्छ। र 45 दिनको शिविर 2 महिनाको शिविर बसिसकेकालाई चाहिँ तिनी नियम सबै कटिसकेर 45 दिनमै आइसके भनेर त्यसरी लिन परौँ। र विशेष गरी पहिला 2 महिनाको शिविरमा पनि परारको चाल पठान देशना थाईबाट आउनुभएको योगीहरूले माग गर्नुभएको थियो र त्यतिखेर भएको थियो, र उहाँहरूले नै फेरि फोन गरेर माग गर्नुभयो। टेकेहरू भएनन्, सिडीहरू भएनन्, र एकपल्ट चाहिँ फेरि देशना गरेर सिडीमा टेकेहरूमा भरियो भने पछि पछि पनि हामीले सुन्न पाइन्थ्यो। पठान देशना एकपालि सुनिसकेर फेरि सिडी टेकेहरूमा नहुँदाखेरि नबुझेको कुरालाई फेरि आफूलाई बुझ्नको लागि इच्छा भएमा बुझ्न पाइएन, त्यसकारणले सिडी टेकेहरूमा रेकर्ड गरेर एकपालि फेरि देशना गरिदिनुहोस् भनेर माग पनि भएको थियो र जान्न पनि जरुरत थियो। पठान देशना, पठान भन्ने त बुझ्नुहुन्छ नि, प्रठान प्र धेरै प्रकारका कारणहरू जुटेर उपकार गरिएकोलाई पठान भनिन्छ। धेरै प्रकारका कारणहरू जुटेर उपकार गरिएकालाई पठान भनिन्छ। पालीमा पठान कुरा लेखेको हुन्छ। धेरै प्रकारका कारणहरू जुटेर हो यो पठान देशनालाई भगवान जब ज्ञान प्राप्त गर्नुभयो, ज्ञान प्राप्त गरिसके पश्चात चाहिँ पिपलको वृक्ष वरिपरि भगवान कति दिनसम्म त्यहाँ विहार लिनुभयो? कति? 7 सत्य 49 र 7 हप्ता र 49 दिन र चतुर्थ सप्ताहमा उहाँले यो अभिधर्मलाई त्यतिखेर मनन गर्नुभएको थियो। चतुर्थ सप्ताहमा उहाँले मनन गर्नुभएको भन्दाखेरि भगवान सर्वनियुक्त ज्ञान प्राप्त गरिसकेका कति दिनमा मनन गर्नुभयो? चतुर्थ सप्ताहमा पुग्दाखेरि 7 तिया 21, अब 4मा पुग्दाखेरि 22 सुरु भयो होइन, 22 सुरु भयो, 22 दिनका दिनबाट मनन गर्दै 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 अन्तिम पठान देशनालाई मनन गर्नुभएको। अभिधर्म मनन गर्दै जाँदाखेरि धर्मसँग नै यमक धातु कथा पुगल प्रज्ञप यिनी मनन गर्दै जाँदाखेरि भगवान्लाई केही जे पनि भएन अरे। जब आखिरीमा पठानलाई मनन गर्नुभएको थियो, पठान मनन गर्दाखेरि धेरै प्रकारका कारणहरूले जुटेर आएर उपकार गरिएको, सम्पूर्ण कारण जुटेकालाई जब मनन गर्नुभएको थियो त्यो समयमा भगवानको यो शरीरबाट 6 प्रकारका रोशनीहरू निस्किन्छन् अरे। पठान देशनाको समयमा जब पठान देशना मनन गर्दाखेरि भगवानको सर्वयुक्त ज्ञान राम्रो खुल्ला खेल्न पायो शरीरमा, सर्वयुक्त ज्ञान खेल्न पाउँदा चित्त पनि भगवानको, त्यो बेलामा पुरा यो पठान देशना मननले गर्दा पवित्र 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 भएकोले गर्दाखेरि चित्त पवित्र हुँदाखेरि चित्त उत्पत्ति हुने ठाउँ कहाँ हो? मन पनि चित्त नै होइन त, चित्त कहाँ उत्पत्ति हुन्छ? हृदय वस्तुमा। कहाँ उत्पत्ति हुन्छ? चित्त हृदय वस्तुमा उत्पत्ति हुन्छ। र चित्त उत्पत्ति हुने हृदय वस्तु जब चित्त पवित्र भएर आयो त्यो बेलामा यो हृदय वस्तुको यो रगत पनि पवित्र भएर आयो अरे। अनि त्यो पवित्र भएकोले गर्दा सम्पूर्ण रूपलाई नै झलक हान्दियो, सम्पूर्ण यो शरीरबाट झलक आएर रोशनीहरू त्यसरी फुलेर आए। र यसरी छ प्रकारका रोशनीहरू शरीरबाट निस्किएको पठान मनन गर्दाखेरि हो यो पठान देशना। भगवानले जब सम्मा सम्बुद्ध भगवान भइसकेका सातौं वर्षवासमा भगवानले देवलोकमा बर्खवास लिएर देवलोकमै देशना गर्नुभएको हो। अभिधर्म देशना नै देवलोकमा। र देवलोकमा देशना गर्नुभन्दा अगाडि, देवलोक जानुभन्दा अगाडि तिथियहरूले भगवानलाई अनेक प्रकारले विरोधी गरिरहेको समय परिरहेको थियो। भगवानमा चाहिँ विरोधी धेरै तरिकाले गरेका थिए। किनभने भगवान भएका सात वर्षसम्ममा चाहिँ त्यतिखेर त भगवान भर्खर भर्खर जस्तै हुनुभएको समय हो नि त। भर्खर भर्खर भगवान हुँदाखेरि जहाँ जानुहुन्छ धर्म प्रचार जहाँ गर्नुहुन्छ, जहाँ जहाँ धर्म उपदेश गर्नुहुन्छ, ओहो उहाँ बल्ल भगवान उत्पत्ति हुनुभयो, बल्ल भगवान उत्पत्ति हुनुभयो, हामी त फसेका रहेछौँ, हामी त छलिएका रहेछौँ, हामी त गल्ती मार्गमा टेकिरहेका रहेछौँ, गल्तीको आचरण गरेका रहेछौँ। मान्छेमा हो त अलिकति ज्ञानी हुन्छ कि हुन्न? आजसम्म मानेको त गल्ती पो रहेछ, आजसम्म जानेको त गल्ती पो रहेछ, अझैसम्म हिँडेका यो मार्ग गल्ती रहेछ भन्दै बुझेका व्यक्तिको त्यो आवाज आउँछ कतिपय। अनि नबुझेका व्यक्ति होइन के भन्छन् यिनीहरू भनेर त्यहाँ त्यहीँनिर नै विरोधी पनि खडा गर्ने हुन्छन्। गर्दा गर्दै एउटै देशमा पनि, एउटै नगरमा पनि, एउटै गाउँमा पनि, एउटै परिवारमा पनि फुटाफुट हुन थाल्यो। के हुन थाल्यो? फुटाफुट हुन थाल्यो। त्यो स्वभाव नै हो। र कतिसम्म फुटाफुट हुन थाल्यो भन्दा धर्मका सेनापति को अरे? धर्मका सेनापति को हो सारिपुत्र। के घरमा त्यस्तो भइरहेछ? सारिपुत्र धर्म बुझ्नु जानु, सबै भाइलाई बोलाउनु, सबै बहिनीहरूलाई पनि शासनमा ल्याउनु, आमा विरोधी गर्दै बस्दै एक्लै घरमा, आमा विरोधी गर्दै बस्दै हाम्रो धर्म हाम्रो परम्परा छोडेर आज गए, मुण्डन भएर गए। अरे के भएर गए? मुण्डन भएर आज यति घरमा सम्पूर्ण सम्पत्ति परिपूर्ण छ तापनि मुण्डन भएर माग्दै हिँड्नेमा पुगे। उहाँको देखाइ त्यति मात्रै देख्नुहुन्छ र त्यहाँभन्दा उताको देख्ने क्षमता पनि छैन, देख्ने क्षमता पनि छैन, सुनाउँदा सुन्ने क्षमता पनि छैन, बुझाउँदा बुझ्ने क्षमता पनि, बुझाउँदा बुझ्ने क्षमता पनि छैन। चार भाइ नै अरहन्त, तीन बहिनी नै अरहन्त, चार भाइ तीन बहिनी अरहन्त भए, सम्पूर्ण छोराछोरी भयो भने अरहन्त भए। आमा एक्लै, हाम्रो परम्परा मैले चाहिँ छोड्दिन, तिमीहरूले छोडे पनि म चाहिँ छोड्दिन, हो त्यसरी बस्नेमा हुनुहुन्थ्यो। घरभित्रै पनि विरोधी थियो, बाहिर पनि विरोधी थियो, तिथिहरूमा पनि विरोधी थियो। तिथिहरू पनि आपसमा मिटिङ गर्न थाले, चर्चा गर्न थाले, मिटिङका मिटिङ चल्न थाल्यो। हामी बुद्ध उत्पत्ति नहुन्जेल बुद्ध नआउन्जेल त हाम्रो धर्म हाम्रो मार्ग धेरैतिर प्रख्यात थियो। हामी सूर्य जस्तो भएर तेजिला भएका थियौँ। अहिले त यिनी गौतम कहाँबाट आए, यिनी आउने बित्तिकै यिनी सूर्य जस्तो उदाएर हामी त जुन केरी जस्तो पो हुन थाल्यौँ। हामी त के जस्तो हुन थाल्यौँ? जुन केरी जस्तो पो हुन थाल्यौँ। किन चाहिँ यिनी बुद्धले यसरी सम्पूर्ण जनतालाई गोल गर्न सके? यिनीसँग कुनै आकर्षण गर्ने कुनै मन्त्र छ होला? तिथिहरू त्यो चर्चामा पनि लाग्न थाले। कुनै आकर्षण गर्ने मन्त्र छ होला यिनीसँग, होइन त्यो मन्त्र छ भने हामीले पनि सिक्नुपर्छ, नभए त दिन प्रतिदिन हाम्रा मान्छे सबै त्यता जाने मात्रै छन्, आउने एकजना पनि हाम्रा मान्छे के छन् अरे, जाने मात्रै छन्, हामीतिर आउने कोही पनि छैनन्। त्यसो त यिनको आकर्षण बहुत राम्रो छ, के मन्त्र जानेका छन्, त्यो मन्त्र चाहिँ हामीले कसरी हुन्छ चोर्न पर्छ, कसरी हुन्छ के गर्न पर्छ, कसरी हुन्छ चोर्न पर्छ, त्यो मन्त्र चोर्न पर्छ, मन्त्र सिक्न पर्छ भनेर उनीहरू मध्येमा कसैलाई चाहिँ अलिकति ज्ञान तेज भएका व्यक्तिहरूलाई जेतवन बिहारका पछाडिपट्टि राखेर उनीहरूले थाहा नपाउने गरी घुसेर बाहिरबाट सुन्नु अरे। अब भगवान्ले थाहा नपाउने कुरो केही छ त, बाहिरबाट सुन्नु भनेर लुकेर सुन्नेमा पुगे, अनि लुकेर सुन्दा कतिपयलाई त्यसमा पनि चित्त नबुझेर उही गएर चिवर लगाएर भिक्षु भएर सिक्ने भने भिक्षुलाई बराबरको अधिकार मिल्छ। तर म यो यस्तो स्वभावले आएको भने चाहिँ थाहा दिन हुन्न, गुप्तचर हिसाबले भित्र घुसेर उनीहरूको विद्या सबै सिकेर अनि हाम्रो विद्यासँग मिसाएर दुईपट्टिका मिसाउन पायौँ भने हामी झन सूर्य जस्तो भएर उदाउन सकिन्छ भनेर सूचीमा आदि गरिएका परिभ्राजकहरूलाई पनि त्यसरी भित्राएका थिए। तर भगवान्ले शासनभित्र आइसकेकालाई बुझ्न सक्ने क्षमता भए जतिलाई भगवान्ले बुझाएरै अरहन्त बनाउनुहुन्थ्यो, पसिसकेका निस्किने उपायै थिएन। अनि एउटालाई चोर्न पठाऊ त्यो पनि वापिस आउँदैन, अर्कालाई पठाऊ त्यो पनि आउँदैन। अनि कोही कोही व्यक्ति चाहिँ छन् सुन्छन् 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 सुनेको चाहिँ सबै सम्झेर गएका छन् तर भित्र गहिरो हिसाबले बुझ्न सक्दैनन्, ज्ञान हुने गरी बुझ्न सक्दैनन्। स्मरण शक्ति त राम्रो छ, बुझ्ने शक्ति छैन, कोही त्यस्ता पनि हुन्छन्। मान्या राम्रो छ, थोठुइम्बे धपाउँदै गर्ने ज्ञान चाहिँ कमजोर छ, स्मरण शक्ति त राम्रो छ तर बुझ्ने शक्ति चाहिँ छैन। हो त्यस्ता व्यक्तिले द्वारा मिसाउन थाले, आए लुकेर सुने, सुन्दाखेरि कहिले अब भगवान्ले बोझङ्गको देशना गर्नुहुन्छ, कहिले अष्टाङ्गी मार्गको, कहिले सम्म प्रधानको, अनि तिनै देशनाहरू सुने लिएर गए, बुद्धले यसरी भन्ने रहेछन्, हामीले पनि त्यो प्रचार गर्नुपर्छ। अनि त्यहाँबाट भगवान बुद्धले भनेका शब्दहरू लिएर गए, अनि बुद्धका बाणी भनेर भनेनन्, हामीले जानेछौँ, हामीले भेटेको मार्ग हो भन्दै आफ्नो बनाउँदै प्रचार गर्दै आफ्नो बनाउँदै प्रचार गर्दै। र कहिलेकाहीँ भिक्षुहरू भिक्षाटन हिँड्दा हिँड्दै अलिकति छिटै छ भनेर तिथि अबिहार पनि पुग्नुहुन्थ्यो टेमटेममा। तिथि अबिहार भनेको भगवान बुद्धको शासनदेखि बाहिरका त्यतिखेर ती परिभोज ब्राह्मणहरू हुन्थे। उहाँहरू त अब धर्ममा शासनमा शिक्षित नभइएका, शील समाधि प्रज्ञामा शिक्षित नभइएका हुँदाखेरि अलिकति 20-30 जनाको समूह छ भने हल्ला हुन्छ कि हुन्न, हल्ला हुन्छ। भगवानको शासनमा चाहिँ मौनमलाई विशेष ध्यान दिनुभएको छ र त्यो हल्ला हुँदाखेरि जब भिक्षु गएको देख्ने बित्तिकै चुप लाग, बुद्धले हल्ला रुचाउनुहुन्न, मौन रुचाउनुहुन्छ। अनि बुद्धका श्रावकहरूले पनि हल्ला रुचाउनुहुन्न, मौन रुचाउनुहुन्छ। हामी हल्ला गऱ्यौँ भने हामीलाई फेरि निन्दा गर्छन्, त्यसो त मौनम भएर त्यसरी मौनम गराउँथे जसले देख्यो उसले। त्यतिखेर उहाँहरूको चर्चा के हुन्थ्यो भन्दा पहाडीमा तिरेछना कथा मात्रै गरेर बस्थे अरे। तिरेछना कथा भनेको काम नलाग्ने शब्दहरू। अब यदि कुनै पशुका कुराहरू, गोरु जुधेका कुराहरू, सर्पका कुराहरू, खजुरीका कुराहरू, अनि कहाँका लडाईँका कुराहरू, कहाँको युद्धको कुराहरू होइन, चाहिँ धर्मसँग कुनै कल्याण छ, धर्मसँग सम्बन्ध छैन, लौकिक कल्याणमा पनि केही पनि नभएकोले गर्दा यिनी चाहिँ तिरेछना कथा हो। त्यो तिरेछना कथाहरू गरेर बस्थे तिथिहरू। अनि जब भिक्षुहरू जाने बित्तिकै बस्न आसनहरू त दिन्थे, यिनी हाम्रा सम्प्रदायका होइनन्, हाम्रो मन्दिर किन आयो भन्ने खाले चाहिँ होइनन्, हो त। भिक्षुहरू पनि यो हाम्रा सम्प्रदायका होइनन्, इन्द्रको मन्दिर हामी पाइले पेट गरौँ भन्ने पनि हुनुहुन्थेन, जानुहुन्थ्यो भेट गर्न। जे होस् उनीहरू पनि एक प्रकारले त्यागी रूप भएर आचरण गरेका त छन्, मार्ग नचिनेका मात्रै हो र पुण्य पाउन मुक्ति पाउनलाई खोजेका त छन्। अनि उहाँहरू जानुहुन्थ्यो दर्शनको खातिर जानुभएको होइन, दर्शनको खातिर जानुभएको होइन, मित्र भाव अँगाले राख्ने भने बुझाउन सजिलो हुन्छ भनेर मित्रताको खातिर गइदिनुहुन्थ्यो। जाँदाखेरि हे भिक्षुहरू हो, तपाईँका गुरु बुद्धले उपदेश गर्नुहुन्छ जस्तो हामीले पनि त्यस्तै उपदेश गरिरहेका छौँ, यहाँ हाम्रो जस्तो उपदेश छ त्यस्तै पनि तमहरूका गुरुले उपदेश गर्नुभएको छ, हाम्रो मार्ग र तमहरूको मार्गमा के फरक देख्नुभयो? त्यसरी पनि सोध्छ। हामीले भन्छौँ हामीले पनि यहाँबाट उपदेश गरेका छौँ, हुरिय शम्भो झङ्गोपी भावित बहुलिकता, हुरिय उरिय भन्ने शम्भो झङ्गो बुझङ्गो भन्ने जान्नुहुन्छ नि, बोझङ्ग भनेको पाली शब्दले, त्यसलाई पदच्छेद गर्ने भने बोधि अङ्ग, बोधि अङ्ग संस्कृतमा बोध्य अङ्ग र बोधि अङ्ग, बोधि ज्ञान प्राप्त गर्ने अङ्ग, बोधि ज्ञान भन्ने त जान्नुहुन्छ नि, जान्नुहुन्छ नि, बोधि ज्ञान सम्मा सम्बोधि पत्यको बोधि सावकको बोधि, यहाँ स्रोतपन्न ज्ञान पनि बोधि ज्ञान हो, चार आर्य सत्य जान्ने ज्ञानलाई बोधि ज्ञान छोटकर यहाँ बुझ्नु होला। र हुरिय भन्ने पनि यो बोधि ज्ञान पाउने अङ्ग हो, यसलाई भावना गर्नु। सती बोधि ज्ञान पाउने अङ्ग हो, यसलाई भावना गर्नु। समाधि बोधि ज्ञान पाउने अङ्ग हो, यसलाई भावना गर्नु। र यसरी धम्म विचय यो पनि बोधि ज्ञान पाउने हो, यसलाई पनि भावना गर्नु। प्रीति प्रसद्धि उपेक्षा हामीले पनि यिनी भावना गर्न भन्छौँ, तमका गुरुले पनि यिनी भावना गर्न भन्नुहुन्छ। फरक के छ भन्दा भिक्षुहरू अब यता भगवान्को उपदेश जस्तै छ त्यस्तै भन्छन् भन्दाखेरि त फरक केही पनि, फरक केही पनि, फरक छ, फरक छ होइन। अहिले यहाँ भगवान्कै उपदेश सुनेर गएर भनेका छन् नि त, यिनीहरूले लुकेर सुनेका छन्, के गरेर लुकेर सुनेका छन्, भगवान्का उपदेश सबै आफ्ना बनाए, आफ्ना प्यावा बनाएर राखेका छन्। हो त्यस्ता त थुप्रो छन्, पिटकमा हेर्ने भने धेरै ठाउँमा भेटाइन्छ यिनी, र आफ्नो बनाइरहेका छन्। अहिले अब भगवान्ले भनिएका बोझङ्ग धर्म सबै उनीहरूले पनि हामीले पनि यिनी भन्छौँ, के फरक छ भन्यो भने के फरक छ, फरक छ। अनि भिक्षुहरू पनि मौनम नै रहनु भयो, फरक छ भनौँ त, भगवान्ले जस्तो भन्नुभएको छ यिनीहरूले पनि त्यस्तै भन्दैछन्। फरक छैन भनौँ त, यिनीहरूले त्यसलाई बुझेकै छैनन्, शब्द त लिएर भए त्यसको गहिरो भाव बुझेका छैनन्, गहिरो भाव। अहिले हो यो शब्दले तपाईँहरूलाई यो शब्दलाई चाहिँ एकपालि फेरि मनन गर्नुहोस्, शब्द त लिएर गए भन्न पनि जाने तर त्यसको गहिरो भाव चाहिँ तमहरूले पनि यहाँबाट जो धर्म देशना गरेका शब्द मात्रै लानुहुन्छ कि गहिरो भाव पनि बुझ्नुहुन्छ? यहाँबाट सुनेर सुने अनुसारले त्यसलाई राम्रो प्रकारले स्मरण गरेर सम्झेर सम्झेर त्यो शब्द चाहिँ लान सक्नुभयो र गहिरो भाव बुझ्न सक्नु भएन यदि भने के बुझाइ हुन्छ भन्ने कुरा त आफू आफूमा बुझ्नु होला। अघि नैका तृतीयहरूको जस्तो बुझाइ हुन सक्छ। यसो कुरा गर्दा धर्मका कुरा त माथि माथिका छन् तर भित्र त खालीको खाली नै। अनि ती भिक्षुहरू भगवान्सँग आउँदैन यसो यसो भन्थे भगवान् यिनी तिथिहरूले, धर्म त सबै यिनीहरूले त चोरे छन्, कसो हो यसरी आएर लुकेर सुन्ने रहेछन्, यताको लगेर उनीहरूले आफ्नो बनाइराखेका छन्, यताको लगेर उनीहरूले के गराएका छन्, उनीहरूले भन्दा कसले, तिथ्यहरूले भिक्षुहरूले त्यसरी भन्दाखेरि भगवान्ले तिमीले त्यही बेलामा सोध्न पर्थ्यो नि। अहिले धम्म विचार सम्बोधनमा भावना गर्दा कस्तो प्रकारले भावना गर्छौ तिमीले, त्यो धम्म विचारको भावनाबाट कस्तो प्रभाव परेर आउँछ, फेरि त्यसैलाई नै बढेर सोधिदिन पर्थ्यो। तिथ्यहरू त्यहाँसम्म गएका छैनन्, शब्द मात्रै लगाएका छन्। त्यसको गहिरो भावमा गएका छैनन्, शब्द मात्रै लगाएका हुन्। चोरेका भन्नुभएन भगवान्ले, शब्द मात्र के हो तर त्यसको गहिरो भावसम्म गएका छैनन्। गहिरो भाव नजाँदाखेरि धम्म विचय भन्ने शब्द लगे तर धम्म विचयको गहिराई त यिनीहरूले बुझेका छैनन्। हुरियको काम कहाँसम्म छ भन्ने कुरा यिनीहरूले बुझेका छैनन्। त्यसैलाई फेरि दोहोऱ्याएर सोधिदिनु थियो नि, त्यसरी सोधेका थियौ भने तिनीहरू फेरि कुनै जवाब दिन नसकिकन बिजवाब भएर नै बस्ने थिए भगवान्ले। र कतिपयले अलिअलि सुनेर केही नबुझे जस्तो गर्ने व्यक्ति पनि हुन्छन्, त्यो थियो जस्तो, तर भित्री बुझाइ छैन। भित्री बुझाइ नभएपछि शरणागामी पनि हुन सके, शरणागामी पनि हुन सकेनन्। साँच्चै भित्री बुझाइ भयो भने त शरणागामी नभइकन बस्न सक्छन् त, शरणागामी नभइकन बस्न सक्दैनन्। त्यो भित्री बुझाइ छैन भने त शरणागामी पनि हुन सक्दैनन्। र भन्नको मतलब त्यो तरिकाले धर्म चोर्थे, त्यसरी धर्म लुकेर सुनेर पनि लैजान्थे। कोही व्यक्ति चिवर लगाएर आएर बसे, चिवरमै बसे, चिवर लगाएर अलि महिना बसे, अनि भिक्षुहरूको यो उपोषत कार्यहरू, औँसी पूर्णिमामा गरिने, सीमागृहमा गरिने पाँचै मोक्ष बताउने कार्यहरू, तिनी कार्यहरू पनि आउँदै थिएनन्। ती तिथिहरू ती भिक्षु लगाएर अनि त्यो पाँचै मोक्षलाई सबै मुखाग्र गरेर लिएर गएर मैले बुद्धको जाल सबै बुझे, मैले बुद्धको जाल कसो गरे के भन्छन् तिथिहरूसँग गएर भन्दा, उनीहरूको एउटा सीमा भन्ने हुन्छ। सीमा भनेको जान्नुहुन्छ नि, सीमा भनेको त्यही नि, सीमा भन्ने हुन्छ अरे। र त्यो सीमामा जब भिक्षुहरू त्यहाँ गएपछि श्रामणे तक पनि भित्र पस्न दिने रहेनछन्, मान्छे पनि भित्र पस्न दिने, श्रामणे पनि भित्र पस्न भन्नु, अनि आपुसमा यो मन्त्र जपेर सिद्धि गर्ने रहेछन्। हो, यो सिद्धिले गर्दाखेरि जति उहाँका जनता त्यहाँ खनिने रहेछन्। अब त त्यो मन्त्र मैले पनि जाने नि, मैले पनि सिद्धि गरेँ नि, अब त बुद्ध पार्टी जतिसुकै आउन्न, उनीहरूले एक वचन गर्छन् भने मैले दस वचन गर्छु, उनीहरूले दस वचन गर्न सक्छन् भने मैले सय वचन गर्छु, उनीहरूले जानेको एक रफ्तारको मैले जानेको दुई रफ्तारको, अरे हाम्रो पनि जानेको छु उनीहरूको पनि। ल हेर्नुहोस् है, दृष्टि पार्टीहरू जब त्यसरी धेरै उनले फुटानी गर्दै थिए, दिन प्रतिदिन उनको फुटानी बढ्दै गयो, अनि यता भिक्षुहरूलाई पनि थाहा भयो भगवान्ले, हे भिक्षुहरू, यसरी नहुँदो आरोप लगाए भने चाहिँ त्यसलाई चाहिँ फसला गर्नु भगवान्ले, नहुँदो आरोप लगाउँदै छन् आफू चुप लाएर मौनम बस्यो भने, हो र मौनम बसे भनेर जनताले त्यो देख्छ अरे, हो र यिनीहरूले केही भन्न सकेन, केही गर्न सकेनन्, केही बोल्न सकेनन्। यदि नहुँदो भएदेखि यिनीहरूले त्यसलाई फसला गर्थे, जनताले त्यो दृष्टिले देखेको हुन्छ। त्यस कारणले नहुँदो आरोप लगाउँदैछन्, नहुँदो भन्दैछन् भने त त्यो ठाउँमा गएर फसला गर्नु, अहिले मलाई आएको आरोप हो, मैले आफै गएर फसला गर्छु भनेर भगवान आफै पाल्नु भयो। त्यो बेलामा ती चिवर लगाएर निस्केका व्यक्ति फौजी लुथे अहिलेको भनाले भन्यो भने, तर चिवर लगाउन पनि श्रद्धाले लगाएका होइन, के गर्न लगाएका हुन्, यताको के रहेछ भनेर लिएर जानलाई, लगाएर उनीहरूकोमा मिसाउनलाई, अनि त्यसरी तिथिहरूको बिचमा उनी बसेर चाहिँ गफ गरिरहेका छन्। बुद्ध आएर एक वचन गरे भने मैले दस वचन गरिदिन्छु, दस वचन गरे भने मैले सय वचन गरिदिन्छु, अब त बुद्ध मेरा छेउमा आउन्न कसरी आउँदैछन्। जब त्यो फुटानी हुँदा हुँदै भगवान् पनि झप्पै पुग्नुभयो, पुग्ने बित्तिकै भगवान्लाई झप्पै देखे, इ बुद्ध आउनुभयो मात्रै भनिदिएका थिए, बिचरा त्यो बेलामा अर्थ कथाले के उपमा दिनुभएको छ भन्दा, कस्तो भयो भन्दाखेरि एउटा गोमन सर्पले, मोहाउले सरुलाई दम्काएर पुरा संसार फफा भएर विषालु बिक छोडिदिइरहेको छ मुखबाट, सबैलाई संसार फफा भएर तर्साइरहेको छ, एक्लै सेर भइरहेको छ भने जस्तै चिर सामुन्ने आइपुग्ने बित्तिकै गुजुल्टो पर्छ जस्तै, त्यस्तै गरी नै उपनि गुजुल्टो परे जस्तो भयो अरे। र भगवान्लाई झम्मै देखेको थियो, बोली पनि ठक्कै भन अघि शिर ठाडो बनाएको थियो न्युरी नपुग्यो। अनि भगवानले भने हे उपासक तिमी मेरो शासनमा क्षणिक प्रवेश गरेर सीमा गृहमा पातेमुक्ष उच्चारण गरेको शब्दलाई मात्रै सुनेर त्यतिलाई मात्रै लिएर मैले सबै जाने बुद्धको उपदेश सबै जाने बुद्धको जान सबै जाने भनेर तिमीले यसरी गाउँभर जताततै भन्दै हिँडेका छौ भन्ने मैले सुन्छु, यो कुरा सत्य हो कि होइन सोध्नुहुन्छ, बोल्दैनन्। अनि त्यहाँ फेरि भने तिमीले यसरी मैले सबै जाने बुद्धले जाने सबै जाने बुद्धको जाल सबै जाने भनेर यसरी भन्दै हिँडेका छौ, तिमीले सबै जाने भनेको यो तिमीले भनेका हौ सही हो भनेर सोध्नुभयो। फेरि अझै न्युरी भएर भए अनि बोल्दैनन्। अझै एकपालि सोद्धाखेरि त यिनी तिथिहरूलाई पनि बसिसक्नु भएन छ, ए अघि तेरो खुटानी कहाँ भयो, अघि त खुब फुङ्कार गरेको सर्प जसो भएर सबैलाई थर्काइदिस्, अहिले त किन गुजुल्टो परिस्, यदि त्यति क्षमता छ भने बोल्न, अहिले अहिले सामान्यमा बोल्न, जति यिनीहरूलाई गाली गरे उति न्युरी परेको परे परेको परे उतिखेर नै लातेर आवाजै वाक्य बसे जस्तो भए। अनि भगवानले पनि आइन्द तिमीले यसरी आफ्नो क्षमता पनि छैन बाहिर बाहिर नहुँदो प्रचार गर्दै हिँड्न योग्य छैन भनेर भगवान पाल्नुभयो। फेरि जब भगवान पाल्नुभएको थियो अनि यिनी रहेका सुनेका तिथिहरूले यो यस्तो फुटानी गरेको रहेछ बुद्ध आइपुग्दाखेरि त यस्तो भयो भनेर उसको गिल्ली फेरि सारा फैलिँदै गयो। अनि त्यहाँबाट जति नै तिथिहरूले कोसिस गरे पनि बुद्धसँग कोही पनि सामना गर्न सक्दैनन् भन्ने देशभर हल्लाउँदै गयो। अनि तिथिहरू कोही पनि सामना गर्न सक्ने थिएनन्, कोही पनि सामना गर्न सक्ने थिएनन्। शक्तिमा हेर्ने भने पनि भिक्षुहरूको शक्ति मोदगोल्यानले कोही मर्यो भने देवलोक गएरै स्वर्ग गएका व्यक्तिलाई देवलोक गएरै भेटेरै आएर खबर भनिदिने पनि गर्नुहुन्थ्यो कसैलाई। मोदगोल्यानलाई सोध्थे भन्थे हाम्रा फल्ला मरेर कहाँ पुगे भन्थे, अब उहाँहरूकै चतुर्पतया दायक दायिकाहरूको खानदानमा मर्दाखेरि म देवलोक जाँदाखेरि फल्ने ठाउँमा यस्तो ठाउँमा देखेको थिएँ, यसरी भेट भयो उहाँले यसो भन्नुहुन्थ्यो तिनी कुरा भन्दाखेरि भगवान्लाई मानेको सङ्घलाई मानिएको यो धर्म श्रवण गरिएको धर्मको प्रभाव त्यतिसम्म छ, जति मर्छन् सुगति मात्रै, जति मर्छन् सुगति मात्रै। अनि त्यहाँबाट उनी पनि देवलोक गए अरे यस्तो यसरी बसेछन् अरे देवलोकमा, अर्का पनि मरेर देवलोक गए अरे यसरी बसेछन् अरे। अनि त्यहाँबाट उता तिथिहरू पनि उनीहरूपट्टि चाहिँ कहाँ गयो भने पत्तै छैन, आफ्नो गुरुहरूलाई भन्न थाले, उतापट्टि सबै भनिदिन्छन् कहाँ गयो भने फटाफट जानेछन्। तमुहरूले त्यति भनिदिन सक्नुहुन्न, जान्नुहुन्न, जान्नुहुन्न त हामी उतै जान्छौँ, बिचरा उताको गुरुहरूलाई आपत पर्थ्यो। अनि एक उपासक मर्ने बेला मैले जान्दछु भनेका थिए एकजना तिथिहरूले, जब मर्ने बेला भयो मर्ने बेलामा निर्मित देखेर आत्ते हुने त आत्तेर कराए के भयो, एकजना ब्राह्मण उनीहरूको भनाइमा थियो ब्राह्मण मरेपछि सिधै ब्रह्मलोक जान्छन्, ब्राह्मण अन्त कहीँ पनि जान्छन् ब्रह्मलोक जान्छन्, ब्राह्मण लाचार भएर नरकको निर्मित देखेछन्, नरकको आगो हुर्केर आएको, अनि आत्तेर कराउँछन्, होसमा आयो कराए के भयो आगो देखे, अनि उनका गुरु तिथिहरू छेउमा छन्, आगो देखे भने त्यो नराम्रो लक्षण होइन, कहाँको मैलाई जलाउन आउँदैछ भन्छन् ती बिमारी। अनि त्यहाँबाट माथि देख्यो होला नि माथि भन्छन्, माथि होइन तलपट्टिबाट आउँदैछ आगो, अहिले तलपट्टि देख्यो भने एकछिनमा त्यो आगो आखिरीमा माथि चढ्दै जान्छ, तलबाट चढ्दै जाने हो, त्यसरी टार्थे नरकको आगो देख्दाखेरि पनि। र उनीहरूले पनि बिचारा जान्ने थिएनन्, नजान्दाखेरि अब एक व्यक्तिलाई चित्त बुझाइदिन कुन तरिकाले भन्ने भनेर चित्त बुझाउने उपाय खोज्थे। र यसरी भगवानको शासन दिन प्रतिदिन बढ्दै जाँदा तिथिहरूको कमजोर हुँदै जाँदाखेरि धेरै कमजोर हुँदै जाँदाखेरि तिथिहरू अब बुद्धहरूलाई हामीले कसरी चाहिँ बुद्ध पार्टीलाई निभाउने उपाय खोज्थे, निभाउने उपाय खोज्थे, कहिले चिन्तामाना लगाएर पनि आरोप लगाउन तिथिहरूले कोसिस गरे, चिन्तामानाबाट पनि सफल गर्न सकेनन्, कहिले सुन्दरीलाई गर्भवती जस्तो बनाएर आरोप लगाउनको लागि सधैँ बिहारबाट सुतेर आए भन्ने पारेर अनि बिचामा चिन्तामानलाई ए यता सुन्दरलाई तिथ्यहरूले नै मारेर बुद्ध पार्टीले मारे भनेर झ्याली पिटाएर पनि अनेक कोसिस गरे तर त्यतिखेर पनि केही चुप लागेन। पछि अशोक यता कोशल राजाका गुप्तचरहरूले ती मार्ने व्यक्तिहरूलाई पक्रिँदाखेरि सबै नै उनीहरूको कसुरहरू देख्यो र अनेक प्रकारले कोसिस गरे। एक दिन त भगवानले पिण्डोल भारद्वाजको विषयबाट एउटा विनय निकाल्नुभयो। पिण्डोल भारद्वाजको विषयबाट एउटा चन्दनको राम्रो अति राम्रो पात्रोलाई माथि झुन्नाएर यो पात्रो जसले उडेर लिन सक्छ उसलाई दिन्छु अनि जसले चाहिँ जुन सम्प्रदायकले उडेर लिन सक्छ तिनीलाई नै मैले मान्छु भनेर एक महाजनले भनिएको बारेमा नातापुत्रहरू जान्छन् माग्न अनि चेला पठाउँछन् हाम्रा गुरु सबै यो आकाशमा उड्न यो पृथ्वी परेर जान सक्नुहुन्छ तपाईँको यो पात्रोको लोभले गर्दाखेरि कहाँ आकाशमा उडिराख्नुहुन्छ र शक्ति बताउनुहुन्छ र दिनुहोस् हाम्रा गुरुलाई भन्दा मैले जो अधिष्ठान गरे जसले चाहिँ उडेर लिन सक्छ उसलाई नै दिएँ मैले जसले उडेर लिन सक्छ जसलाई यो पात्रो मैले दान गर्दैछु तिनैलाई मैले मान्छु नभए आजसम्म मैले मान्ने कोही पनि छैनन्। अनि त्यसो गर्दा गर्दै तिथिहरू ती नाटोपुत्र पार्टीहरू सात दिनको दिन जति भइसक्यो कोही पनि त्यसमा क्षमता भएनन्। अनि नाटोपुत्रहरू सल्लाह गरेर चाहिँ जुन निर्गन्त नाटोपुत्र चाहिँ उनी चाहिँ म उड्न कोसिस खोजेरै गर्छु सबैले मलाई तान्नु न यिनीहरूले यिनीहरू सक्दैनन् भन्ने भयो तिमीले चाहिँ मलाई उड्न नदिनु म उड्न कोसिस गरे झैँ गर्छु हेर्नु चाहिँ। अनि त्यहाँबाट गएर चाहिँ पहिला ती उपासकलाई उपासक महाजनजी तपाईँको यो पात्रो दिनुहोस् यतिको लागि कहाँ आकाशमा उडेर शक्ति बताइराख्ने लोकले पनि के गर्छ होइन मेरो अधिष्ठान हो लिन सक्नुहुन्छ दिनुहोस् भन्दाखेरि आछ त चेला हो हुन्द्याउ नभए यिनी महाजन पनि गल्तीमा पर्ने भए त्यसो हो त मैले लिन्छु म उड्छु त भनेर पुरा उड्न ठिक्क परे झैँ गरे परे झैँ गरे भन्दाखेरि पुरा चरा उडे जस्तो होला नि पखेटा फिँदाए जस्तो अब अनि यसरी परे झैँ गर्दा म उड्छु है भन्दाखेरि चेलाहरूले सबै पछिबाट गुरुजी यति मामुली पात्रको लागि त्यसो नगर्नुहोस् मामुली पात्रको लागि लोकले गिल्ली गर्छ नउड्नुहोस् अनि उड्न खोजे झैँ गर्छन् यता चेलाले ताने झैँ गर्छन् तर धेरैले जाने कि सबै यिनीहरूको नाटक हो भन्ने बुझे अनि नाटकको एक जडिया पार्टी आएर हेर्दै थियो त्यो नाटक एकछिन हेरेर गए यस्तो नाटक पनि गर्ने अझ हामी श्रमण हुँ भन्छन् उड्ने भने अरूले के समाचार समाउन सक्छ र यिनीहरूलाई भन्दै ती जडियाहरू कुरा गर्दै गए अनि एक ढुङ्गामाथि मोदकल्याण र पिण्डोल भारद्वाज बसी बिहान बिहार लिनुभएको थियो ती जडिया कुरा गर्दै गरेको सुन्नुहुन्छ। संसारमा अरहन्त भन्ने कोही पनि रहेनछन् समन्वय नथी भने तिनीहरूले अहिले नाटकपुत्र पार्टी पनि हामी सम्पूर्ण क्षीणा श्रवौँ भन्छन् यता यतापट्टि पुराण काश्यपहरू पनि त्यही भन्छन् अजित केशव कमल बिलट नाटकपुत्र मकले गोशालाहरू यिनी सबै त्यहीँ भन्छन् तर गौतम पार्टीहरू पनि त्यहीँ भन्छन् आखिरमा सबैको नाटक मात्र रहेछ जनतालाई छरेका मात्र रहेछन् संसारमा अरहन्त कोही पनि छैनन् भनेर ती जडिया कुरा गर्दै गए। पिण्डोल भारद्वाजले म कल्याण सुन्नुभयो होला नि उहाँहरूको कुरा अब यिनीहरू झन् मिथ्या दृष्टि हुने भए संसारमा अरहन्त भने कोही पनि छैनन् आकाशमा उड्न सक्ने कोही पनि छैनन् भनेर यिनीहरूले हो यसरी भन्दैकोले गर्दाखेरि अरहन्तहरूलाई बाधा पर्यो यिनीहरूलाई धेरै अकुशल हुन्छ अनि तिनी उपासक पनि आज लिन नसकेदेखि मैले कसैलाई मान्दिन भनेर बसेका छन् ती उपासक मिथ्या दृष्टि भएकाले गर्दाखेरि एउटा आदि नगर्ने उनका पछि लाग्नेछन् त्यसो हुँदा तिनलाई मिथ्या दृष्टिबाट बचाइदिनको लागि शक्तिमा एतत् अग्र तपाईँ नै हुनुहुन्छ यो काम तपाईँले नै जिम्मा लिनुहोस्। पात्रो पनि ठुलो थियो मोदकल्याणले भन्नुहुन्छ हे पिण्डो मलाई त थोरै भोजनले पुरा हुन्छ मेरो पात्रो ठिकै छ तपाईँले धेरै खानुहुन्छ धेरै खानाले नामै भारद्वाज हो धेरै खानाले पिण्डो ल भारद्वाज पिण्ड भन्ने भोजना भन्छौँ तपाईँलाई धेरै पनि चाहिन्छ त्यसो हो त त्यो पात्र तपाईँलाई ठिकै छ त्यसो हो त तपाईँले नै गरेर लिनुहोस् मधुवल्यानले। अनि त्यहाँबाट मधुवल्यानले त्यसरी भन्दा तपाईँले मलाई आज्ञा दिनुहुन्छ भने त म लिन्छु, हुन्छ त म आज्ञा दिएँ। अनि उता यहाँबाट उता उत्तर दिशातिर गएर एउटा ढुङ्गो ल्याएर च्यापेर राजगृहमा च्यापेर चाहिँ बुढी अम्ठा दुई तेल खुट्टाको अम्ठाले च्यापेर सहरमा झाँतो घुमाइदिए घुमाइदिनुहुन्छ। यसो हेर्दाखेरि त माथि अब छानो जस्तो देखियो, जनता सबै आँखा माथि फर्काएको थिए, पुरा झाँतो घुमेदै ढुङ्गो घुमेको छ। अब चाहिँ सबै मरिने भयो, आत्तिन थाले, सारा आत्तिन थाले। अब त्यत्रो ढुङ्गो छ, न घरभित्र बसेर लुक्न सकिन्छ, त्यो ढुङ्गो झरो भन्छ केहीले त थाम्दैन, एउटा देशै ढाकेको छ। सबै आत्तिन थालेको बेलामा भारतबाट एक जनता आत्तिन थाले डराए भनेर फेरि आफ्नो रूप पनि देखाइदिनुहुन्छ, ढुङ्गो पनि देखिरहेछन्, भारतवालालाई पनि देख्न थाले। अनि त्यही बेला जब भारतवाला देखेर भन्थे हामी त डरायौँ, हामी त आत्तियौँ, यो काम नगरिदिनुहोस् भन्थे, यो ढुङ्गालाई हटाइदिनुहोस् सबै हात जोड्दाखेरि, अनि त्यही खुट्टाको अम्लाले यस्तो घुचाडिदिनु भएको थियो, ढुङ्गो उसकै ठाउँमा पुगौँ। अनि गएर पात्रो लिनुहुन्छ, पात्र लिनुहुन्छ, लिने बित्तिकै यताकाले ती तिथिहरूले आजदेखिबाट हामी बुद्ध धर्म सङ्घ मात्रै मान्नेछौँ, अरू मान्ने छैनौँ, बुद्ध धर्म सङ्घमा मात्रै श्रमण भन्ने छ, अन्त छैन भनेर जब त्यो उनीहरूले पनि भनिदिँदाखेरि धेरै शरणगामी भए। तिथिहरूले के भन्न थाले भने बुद्धका भिक्षुहरू त कति लोभी, एउटा पात्रको लागि त्यत्रो शक्ति बताए भएन भनेर जनतालाई पनि डर बताए ढुङ्गो घुमाएर, त्यस्ता शक्ति त हामीसँग कति छन् हामीले नबताएका मात्रै हो, हामीलाई त्यो पात्रको लोभ छैन, उल्टो आरोप। अनि त्यो आरोप कुराहरू भगवान्सँग पुग्छौँ, पुग्दाखेरि भगवान्ले मधुवल्यान र भारतधरलाई बोलाउनुहुन्छ, तिमीले त्यो पात्रको लागि शक्ति बतायो भगवान्, यस्तो यस्तो घटना हुन भयो, यस्तो यस्तो घटना हुन भयो, त्यसो हुँदा सबै मिथ्या दृष्टि हुने भए, संसारमा श्रमण हुन थिए, श्रमण छैनन् भन्न थाले, अरहन्त भन्ने छैनन् भन्न थाले, अनि तिनै उपासक पनि मिथ्या दृष्टि र धेरै मिथ्या दृष्टि हुने भयो भनेर मैले त्यसरी लिएको। भन्दाखेरि भगवान्ले मेरो शासन शक्तिले मान्छेलाई शक्ति देखाएर मार्गमा ल्याउने शासन होइन, शक्तिले शासन गर्ने शासन होइन। त्यसो हुँदा अहिले जो शक्तिबाट शासन गर्ने शासन जति सबै तिथिहरूको मात्रै हो, म भगवान्को शासनमा छैन भगवान्ले। शक्तिले कसैलाई लोभ ल्याएर तान्ने धर्म होइन, यदि शक्तिले तान्ने हो भने शासन बाहिर पनि उड्न सक्ने त थिए, काल देवल ऋषि पनि भगवान उत्पत्ति नहुँदै ती पनि आकाशमा उड्न सक्थे, अनेक प्रकारको शक्ति देखाउन सक्थे, र उता पनि शक्तिले यता पनि शक्तिले भन्दा केही त फरक भएन भयो त। शक्तिले आकर्षण गरेर ल्याउने शासन गर्ने तिथि शासन हो, म भगवानको शासन होइन। त्यसो भएर आजदेखिबाट लिएर कुनै भिक्षुले पनि शक्ति देखाउन पाइँदैन, जसले चाहिँ शक्ति बताउँछ पाँचै तिर नाम हो ती, पाँचै तिर आपत्ति लाग्नेछौँ, भगवानले विनय निकालिदिनु भयो। जब त्यो विनय निकालिदिनु भएको थियो तिथ्याहरूले थाहा पाए, ए बुद्धले अबदेखि शक्ति बताउनलाई बन्द गरिदिए, अब शक्ति बताउने कोही पनि छैनन्। बुद्धको वचन भनेपछि आगामा फुङ्गाएर मर्नुपर्छ भने पनि सबै तयार छन्, त्यतिसम्म पालन गर्छन् यिनीहरूले। अब शक्ति नबताउनु भनेपछि यिनीहरूलाई जत्रै ठुलो आपत्ति परे पनि शक्ति बताउँदैनन्, त्यतिसम्म पालन गर्छन् उनका शिष्यहरूले। हामीलाई मौका परो, हामीलाई जसले चाहिँ हतियार झारिसकेको छ ती व्यक्तिलाई हतियार लिएर बोलाउने भने हाम्रो विजय त्यसै भइगयो नि। अब हामीले शक्तिमा प्रतिस्पर्धा गरौँ, शक्तिमा शङ्खरे गरौँ हो, यसरी भन्न थाल्यौँ। अनि हुँदाखेरि तिथि सल्लाह गरेर अब यताका कोही पनि शक्ति बताउन पाउँदैनन्, नियममा बाध्य भनेर प्रतिस्पर्धा गरे। बुद्धहरू हामीसँग शक्ति प्रतियोगिता गर्ने इच्छा छ भने कोही पनि आउन सक्नुहुन्छ भनिदिँदाखेरि, अनि त्यो शब्द सारा हल्ला भयो, अनि सारा हल्ला भयो। बिम्बिसार राजा पनि आत्ते, भगवान्ले विनय निकालिहाल्नु भयो, अब यतापट्टि शक्ति बताउन पाइएन, दृष्टिहरू जाग्ने भए। अब दृष्टिहरू जाग्ने भए जनता अन्धा छन्, जनता अन्धा छन्, दृष्टिहरूले जिते भन्यो भने सबै त्यता खन्डिन्छन् अन्धा जनता भनेर बिम्बिसार आत्तेले भगवान्लाई आएर बिन्ती चढाउनुहुन्छ, भगवान् अब यो शक्तिको लागि भगवानले नियम निकाल्दै हाल्नुभयो, अब त दुःख पर्ने भयो दृष्टिले यसो भन्न थाले। भन्दाखेरि भगवानले, महाराज त्यसमा कुनै दुःख पर्ने कुरा छैन, अनि शक्ति बताउन कसो गर्ने त्यो त म बताउँछु नि। शक्ति कले अरे, मैले बताउँछु। अनि राजाले भगवान हजुरले नै अहिले विनय भर्खर निकाल्दै हुनुहुन्छ कि शक्ति नबताउनु भनेर, अनि आफैले शक्ति बताउनु भयो भने त्यो पनि राम्रो होला र आफैले निकालेको विनय र आफैले तोडे जस्तो हुन्न र भगवान। महाराज हजुरको बगैँचामा, हजुरको बगैँचामा जति छन् फलफुलहरू ती जनता सबैलाई खानलाई तपाईँले खुल्ला दिनुभएको छ त्यो त दिएको छैन। यदि आएर टिपेर खान्छु भन्यो भने टिपेर खानेलाई के गर्नुहुन्छ त्यो त मैले दण्ड दिन्छु, सजाय दिन्छु। यदि नटेरी त्यहाँ टिपेर खायो भने पनि त्यसलाई मृत्युदण्ड दिए पनि दिन्छु। त्यस्तो भए अरूलाई खान मिल्छ कि मिल्दैन? मिल्दैन। महाराजलाई चाहिँ म त खान्छु, अनि तपाईँले खाँदाखेरि चाहिँ तपाईँको कानुन अनुसारले तपाईँलाई के सजाय दिनुहुन्छ? त्यो त कानुन त मेरो हातमा छ नि, मैले निकालेको हो, तर म कानुनदेखि अलग छु। त्यस्तै मेरो कानुन पनि सङ्घहरू सबैमा छ, तर म कानुनदेखि अलग छु। बिम्बिसाराहरूको चित्त बुझ्छु। अनि भगवान् कहाँ शक्ति बताउनुहुन्छ भगवान्? भन्दा फल्नु ठाउँमा, फल्नु आँपका बुट्टामुनि बसेर मात्रै भनिदिनु भएको थियो। त्यो जग्गा तिथ्यहरूले गएर किने सबै सेरोफेरो, सबै त्यहाँ आम्र बन्थ्यो, आफै आँपका बुट्टा चाहिँ तिथ्यहरूले किने, किनेर आँपका बुट्टा जरै उक्काएर मासे, बुद्धको वचन झुटा बनाउनको लागि जग्गा किनेर आँपका बुट्टा सबै उखेर जरै उखेर मासे, बुट्टाहरू एउटै पनि छैनन्। अनि आत्तिन थाले अरू नजानेका पृथकजन, यता शासन पटेका पृथकजनहरू पनि छन्, ला तिथ्यहरूले अब झुटा बनाउने भए, एउटै बुट्टो त पनि राखेनन्। अनि भगवान् शक्ति बताउनको लागि उहाँ त्यो दिशा पाल्नुभयो, अनि भगवान्को साथमा सङ्घहरू पनि हुनुहुन्छ, अनि धेरै जनता पनि पछि लागेका छन्। अनि एक उपासक राजालाई आँप दान गर्न भन्दै आएका थिए, आँप दान गर्न ल्याउँदै थिए, भगवान्लाई देख्छन्। अनि राजासँग नपुग्दै भगवान्लाई देख्दाखेरि, ओहो आँप दान गर्न, राजालाई दान गरौँ कि यहाँ दान गरौँ कि, मनमा हो राजालाई दान गर्न उहाँहरू ल्याएको त हो, तर राजाभन्दा भगवान् अझ उत्तम हुनुहुन्छ, यहीँ दान गर्छु उहाँहरू, आँप दान गरे। अनि आँप भगवान्ले आनन्द आँपलाई यसलाई योग्यता बनाऊ, सर्बत पानी आनन्दले बनाएर त्यसलाई सबै त्यसको झोल निचारेर भगवान्लाई अर्पण गर्नुहुन्छ। अनि आनन्द यो आँपको दानो यहीँ रोप भनिदिनु भयो, उत्तिखेरै आनन्दले रोप्नु भयो। अनि रोप्ने बित्तिकै, रोपिसक्ने बित्तिकै उम्रियो बुटो, उम्रियो ठुलो 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 ठुलो, एकनाथ बुटो त भयङ्कर ठुलो भयो, जताततै आँपको फलिरहेका छन्। पहिलो स्वरूप त्यो शक्ति भगवान्ले त्यहाँ अलिकति संक्षेपमा देखाउनु भयो। अनि उता पुराण काश्यपहरूले पनि शक्ति बताउनको लागि, शक्तिको लागि उनीहरूले पनि अनेक प्रकारका बुट्टाहरू आफै उमार्ने जानेका थिए, तिनीहरूले पनि उमारेर सबै फलहरू जताततै फलाउने, अनि बुट्टा उमारेर फलहरू जताततै फल्ने बनाउँदै थिए इन्द्रको पालो। तिथ्यहरूले भगवान्सँग शक्ति बताउनको लागि योग्य छैन, भगवान् र तिथ्य तुलना गर्ने जग्गै छैन। अब ती मामुली तिथ्यहरू भगवान्सँग जुनकेरी जस्ता सूर्यसँग गएर युकर्न, सूर्यले पनि जुनकेरीलाई गएर प्रतियोगिता गर्न योग्य हुँदैन। सूर्यले जुनकेरीलाई उज्यालो प्याइने गर्न योग्य छ त इन्द्रले। अनि त्यहाँबाट यी तिथ्यहरूलाई त्यहाँ पुग्न दिएर हुन्न भनेर इन्द्रले उतिखेरै नै यता वरुणदेव पानीका देवतालाई गएर भनेर पानी बर्साइदिएर, असिना झार बर्साइदिएर उत्तिखेर ती आँपका उनले फलाएका फलमा गएर लागेको छ, उत्तिखेर लाग्दा घाउ कुहाइदिएर सबै फलहरू झर्छन्। अनि उनले शक्ति बताउन जो मण्डपहरू बनाएका थिए त्यो मण्डप पनि हावाले उडाएर सबै लैदियो, जुन बुटो रोप्छन् सबै कुहाइदिन्छन्। त्यहाँबाट त उनले सोचे कि यो बुद्धकै काम हो, उनले त अब इन्द्रलाई जान्दैनन्, मेरो शक्ति त चल्न छोडो, अब म केही पनि शक्ति बताउन नसकेपछि यसै हारे उसै हारे, अब हारेर शरण पर्न भन्दा बरु मर्न निको। तिथ्यहरूकै हारेर शरण पर्न भन्दा बरु कसो हो मर्न निको। कोही त्यस्ता पनि हुन्छन् कि भन्नु, कोही त्यस्ता पनि हुन्छन्। अनि त्यहाँबाट उनी मर्न भनेर गए, सिधै गङ्गा नदीतिर गए। जाँदैथे जाँदैथे चेलाले पनि अब गुरुजी शक्ति बताउन जानुभएको छ, गुरुजीलाई भोजन दान गर्न भनेर मट्टीका हन्डीमा भोजनहरू राम्रो बनाएर चाहिँ भोजन व्यञ्जन बनाएर बोकेर भार लगाएर ल्याउँदै थिए चेलाले। जब गुरुजी दगुर्छन्, गुरुजी कहाँ दगुर्नु भएको, के भयो गुरुजी, शक्ति बताउन हिँड्नु भएको, हामी यहाँ भोजन दान गर्न आएका, भयो भयो मलाई केही पनि चाहिँ भयो भयो, होइन गुरुजी एकैछिन त पर्खिनुहोस्, गुरुजी एकैछिन पर्खिनुहोस् गर्न थाले, के ल्याएका छौ भोजन, यसो त्यो हन्डी यहाँ मलाई ल्याऊ भनेर उतिखेर हन्डी ल्याएर भोजन घोप्ट्याएर त्यहाँ बालुवा भरेर चाहिँ ढुङ्गा हालेर अनि त्यही रसीले त्यो भार लगाएर ल्याएको रसीले हन्डीलाई बाँधेर आफ्नो शरीरमा बाँधेर नदीमा फाल हान्छन्, गङ्गा नदीमा फाल हानेर पुराण काश्यप त्यहाँदेखिबाट गङ्गा नदीबाट गएका सिधै अभिची कहाँ पुगे, अभिची। अभिची भनेको अभिची भनेको अर्थ नै अलिकति पनि खाली जग्गा नभइकन सम्पूर्ण टक्कै भरिएका नरकमा भरिएका प्राणीहरू यति मनमा शान्ति हुने समय अलिकति पनि एक क्षणिक पनि नभइकन अशान्ति मात्रै हुने ठाउँ भएको हुनाले अभिची के भनिन्छ, अभिची। एक किसिम शीतल भन्ने अलिकति पनि छैन अरे। अनि त्यो नरक गए, भगवान्ले त्यहाँबाट शक्ति देखाउँदै देखाउँदै भगवान्को सम्पूर्ण शक्तिहरू त्यहाँ बताउँदै यो यिनी शरीरका एक एक पालबाट, यिनी रौँ उम्रिने पालबाट, एक एक पालबाट, एउटो पालबाट आगो, एउटो पालबाट पानी, एउटो आगो पानी, आगो पानी, आगो पानी एकैले छोडिदिन सक्नुहुन्छ भगवान्ले। मद्गल्याणले आगो भने आगो मात्रै निकाल्न सक्नुहुन्थ्यो, पानी भने पानी मात्रै, दुईटा कसिनमा प्रवेश गरेर दुईटा एकैचोटि अरूले हुन्न, भगवान्ले सम्पूर्ण यिनी शक्तिका कसिनहरू कसिन भने जान्नुहुन्छ, कतायम कतायम प्रवेश गरेर सम्पूर्ण शक्तिलाई प्रवेश गरेर एकैचोटि पनि सबै शक्ति बताउन सक्नुहुन्थ्यो। घरि यताबाट पानी, यताबाट आगो, यताबाट आगो, यताबाट पानी हो, यसरी शक्ति बताउँदै बताउँदै जनता सारा छक्क परे। त्यतिखेर त्यही बताउँदा बताउँदै त्यहाँबाट भगवान त्रावत त्रिमसर देवलोक पाल्नुभयो। जब त्यो शक्ति हेर्दै बसेका व्यक्ति भगवान जब सूर्य अस्त आए जस्तो भएर ठक्कै त्रावत त्रिमसर पुग्ने बित्तिकै यता अस्त हुनुभयो, अनि जनता त्यो अघिको झलक मेटेकै छैन, कहिल्यै नदेखेको कहिल्यै सोच्नै नसकेको कुरा भएर आयो, यस्तो अचम्मै भएर आयो, हे भगवान हजुरको दर्शन कच्चर पाम, कच्चर दर्शन पाम, भगवान फेरि पालिदिनु होस्, भगवान फेरि यहीँ पालिदिनु होस् सबैले। अनि गर्दा गर्दै भगवान जबसम्म यहाँ पाल्नुहुन्न तबसम्म हामी यहाँबाट घर पनि फर्केनौँ, कहीँ पनि जानौँ, यहीँ बस्छौँ, बरु यहीँ ज्यान गए पनि जाऊ। जनता लाटे, जनता के भए, जनता लाटे, अनि कोही पनि घर जान मान्दैनन्। मद्गल्याण फेरि भगवान्लाई गएर विन्ती गर्नुहुन्छ, अनि भगवान्ले मद्गल्याण ती जनतालाई तिमीले धर्म देशना गरिदेऊ, तिमीले धर्म देशना गरिदेऊ, त्यहाँ चुला अनाथ पिण्डिक छन्, ती जनतालाई हेरचाह गर्न चुला अनाथ पिण्डिकले जिम्मा लिनेछन् भगवान्ले। चुला अनाथ पिण्डिक भन्ने जान्नुहुन्छ नि, चुला भन्ने साना, चुला अनाथ पिण्डिक साना अनाथ पिण्डिक, अनि ती सबै जनतालाई तिन महिनाभरि उनले सबैलाई त्यहाँ भोजन दान गर्छन्। मद्गल्याणले तिन महिनाभरि देशना गरिदिनुहुन्छ। सारिपुत्र चाहिँ त्यो समूहमा हिमालतर्फ हुनुहुन्छ, कहाँ हुनुहुन्छ, हिमालतिर हुनुहुन्छ, हिमाल हिमालको फेदीमा एक ठाउँमा त्यो चन्दन मात्रै भइएको एउटा वन रहेछ त्यो ठाउँमा। जब भगवान त्रावत्रिमसर देवलोकमा त्रावत्रिमसर देवलोकमा पण्डु कम्बल इन्द्रको आसनमा, इन्द्रले त्यो आसन दिन्छन् र भगवान त्यहीँ बिहार लिएर त्यहाँ धर्म देशना गर्नुहुन्छ। उहाँ पहिला कि महामाया देवी, उहाँकी माता महामाया देवी त्रावत्रिमसर देवलोकमा सन्तुष्टित नाम गरेका देवता, सन्तुष्टित नाम गरिएका देवता हुनुभएको थियो र ती देवता पनि त्यो देशनामा सामेल छन्। के नाम गरेका, सन्तुष्टित देवता। र पहिला म मेरो द्वितीय वर्षवासमा ए सन्तुष्टी माता भनेको त भगवानकै माता पो हो त नि भन्दै थिए, उहाँ आएर सोध्दै थिए, त्यो सन्तुष्टित देवता हुँदाखेरि नाम अलिकति उस्तै उस्तै जस्तो भइदियो होला नि, सन्तोषी माता अरे कसैले तर सन्तोषी माता चाहिँ होइन के हो सन्तोषित नि सन्तोषित देवता सन्तोषित देवतालाई यसरी उहाँले चाहिँ त्रावत्रिमसम्म देवता सहित भइएका 10,000 चक्रवलमा भइएका सबै देव ब्रह्महरू धर्म श्रवण गर्न आउनुभएको थियो र त्यतिखेर भगवानले 7 अरू धर्म शास्त्रहरू सम्पूर्ण त्यहाँ देशना गर्नुहुन्छ त्यो देशनामा देव ब्रह्माहरू सम्पूर्ण छुटकारा भइएका 80,000 करोड छुटकारा हुनुभयो 80,000 करोडहरू 1 करोडमा कति लाख हुन्छ 100 लाख 1 करोडमा कति लाख हुन्छ 10 करोडमा 1,000 लाख 10 करोडमा 80,000 करोडमा 80,000 करोड देव ब्रह्मा चाहिँ अरहन्त मात्रै भएका 80,000 करोड श्रोतपन सकृतगामी अनागामीको हिसाब छैन श्रोतपन सकृतगामी अनागामीको हिसाब छैन र कल्याण पृथक जनदेखि लिएर हेर्ने भने त अनगन्ती असंख्य छन् र ज्ञान प्राप्त गरिएका अरहन्त ज्ञानमा पुगेका चाहिँ 80,000 करोड अरहन्त ज्ञानमा पुगेका कति 80,000 करोड त्यसो हुँदा संसारमा मनुष्य त थोरै मात्रै छन् देव ब्रह्म कति छन् होला भनेर अनुमान लगाउने भने अहिले अरहन्त भएका मात्रै त्यति र त्यतिखेर भगवानले धर्म देशना गर्दाखेरि भगवान पनि देवताबाट हुनुभएको भगवान हो कि मनुष्यबाट मनुष्यबाट हुनुभएको भगवान हुँदाखेरि मनुष्य अनुसारको शरीरलाई शरीरलाई आहारको समयमा आहार चाहिन्छ कि चाहिन्न चाहिन्छ अनि मनुष्य आहार नै उहाँलाई चाहिन्छ त्यसो हुँदा उहाँ भिक्षाटन पनि हिँड्नुहुन्थ्यो भिक्षाटन हिँड्दाखेरि उहाँ उत्तर द्वीपमा गएर भिक्षाटन जानुहुन्थ्यो याउच्युङमा गएर याउच्युङबाट भिक्षाटन गरिएर भगवानले त्यो भोजन हिमालको पेदी चन्दनको वनमा भोजन दिनुहुन्थ्यो भोजन लिएर त्यही भगवान राम्रो प्रकारले एक अभिहारी एकछिन क्षणिक एक अभिहार एकले बिहार लिनुहुन्थ्यो भगवान भिक्षाटन हिँडेको समयमा चाहिँ निर्मित भगवानले देशना गरिराख्नुहुन्थ्यो निर्मित भगवान चाहिँ त्रावत्रिमसम्मै निर्मित भगवानलाई छोडेर उहाँ भिक्षाटनमा हिँड्नुहुन्थ्यो भगवान निर्मित भगवान जान्नुभयो नि भगवानकै रूप उहाँले शक्तिले खडा गरिदिनु भयो हो त शक्तिले खडा गरिएका भगवानको रूपले देशना गरिदिनु भयो त भगवान स्वयं चाहिँ भिक्षाटन गरेर भोजन लिएर भोजन लिएको समयमा सारिपुत्रले सबै त्यहाँ सेवा गर्नुहुन्थ्यो सारिपुत्र पनि 500 चेलाको साथमा त्यहाँ हुनुहुन्छ अनि सारिपुत्रले सेवा गरिदिनुहुन्थ्यो सेवाको समयमा क्षणिक उहाँले भगवान अहिले धर्म देशना त्रावत्रिमस देवलोकमा कस्तो प्रकारले देशना हुँदैछ भगवान उहाँले सोध्नुहुन्थ्यो र भगवानले त्रावत्रिमस देवलोकमा विस्तार देशना गरिएको पालीमा विथारो देशना अनि संक्षेप देशना अनि न विथारो न संक्षेप अरे मध्यमा देशना विस्तार गरेर मसिनै गरे धेरै उपदेश गर्नुभएको विस्तार देशना संक्षेप संक्षेप भनेको संक्षेप देशना संक्षिप्त मात्रै अनि संक्षेप पनि होइन लामो पनि होइन विस्तारले देशना देशना कति प्रकारका भगवानले उहाँ लामो हिसाबले गर्नुभएको देशनालाई सारिपुत्रलाई उहाँले संक्षेपमा मात्रै भन्नुहुन्थ्यो संक्षेपमा मात्रै आज मैले पञ्चखण्डको बारेमा खण्ड आयतनलाई यस प्रकारले देशना गरे भनेर संक्षेपमा देशना भनिदिनुहुन्थ्यो अनि भगवान पाल्नुहुन्थ्यो हो त्यो संक्षेपमा भगवानले भनिदिनु भएको देशनालाई सारिपुत्रले फेरि त्यसलाई फिजाएर बुझ्नुहुन्थ्यो उहाँको ज्ञान चाहिँ त्यति थियो अरे सारिपुत्रको ज्ञान अनि फिजाएर सबै छर्लङ्ग हुन्थ्यो अरे सारिपुत्रलाई त्यो संक्षेपको मेसो जब सुरु भेट्नुभयो नि त जब अलिकति सुरु बाटो भेटेपछि त्यहाँबाट फिजार्दाखेरि उहाँले पनि सम्पूर्ण फिजाएर बुझ्न सक्नुहुन्थ्यो सारिपुत्रले र यसरी भगवानले देशना गर्दै अनि अर्का दिन सारिपुत्रलाई पनि संक्षेपमा बताउँदै देशना गर्दै संक्षेपमा बताउँदै जब आखिरीमा भगवानले पठान देशना गर्नुभयो, पठान देशना देवलोकमा पठान देशना गर्दाखेरि पनि भगवानले पठान देशनाको समयमा सर्वनियुक्त ज्ञान लगाएर देशना गर्नुभयो। फेरि त्यो बेलामा शरीरबाट रोशनीहरू सारा जगतभरि फैलेर गयो अरे भगवानको। पठान देशनाको बेलामा बल्ल सर्वनियुक्त ज्ञान लगाएर देशना गर्नुभयो। अरू देशना गर्दाखेरि अर्थ कथामा के भन्नुभएको छ भने भगवानले अरू अरू देशना गर्दाखेरि त सर्वयुक्त ज्ञानको काम आएको थिएन अरे, साधारण हिसाबले मात्रै देशना गर्नुहुन्थ्यो अरे। अरू जस्तै कि एउटा ठुलो नदीमा ठुलो माछो एउटा परी भयो समुद्रको माछो नदीमा आइपुग्यो भने त्यो नदी चाहिँ त्यो ठुलो माछोको लागि सानो भइदियो, साँगुरो भयो। साँगुरो हुँदाखेरि त्यो माछा खुल्ला खेल्न पाउँछ त, खुल्ला खेल्न पाउँदैन, खुल्ला खेल्न पाउँदैन, यता फर्किँदा पनि ठोकिन्छ, उता फर्किँदा पनि ठोकिन्छ। त्यो माछु फेरि समुद्रमा पुग्यो भने बल्ल खुल्ला खेल्न पाऊ कि पाएन। त्यस्तै भगवानले अरू अरू देशना गरिन्जेलसम्म भगवानको सर्वयुक्त ज्ञान चाहिँ अति ठुलो हुँदाखेरि अरू देशना चाहिँ साधारण हिसाबले देशना गरिदिनु भयो, सर्वयुक्त ज्ञान खुल्ला खेल्न पाएन अरे। जब पठान देशनामा पुग्दाखेरि चाहिँ भगवानको सर्वयुक्त ज्ञान नै खुल्ला खेल्न पायो अरे, समुद्रमा पुगेको माछो खुल्ला खेल्न पायो चाहिँ भगवानको ज्ञान पनि शरीरमा खुल्ला खेल्न पायो अरे पठान देशनामा। र यसरी पठान देशना भगवानले देवलोकमा त्यसरी देशना गर्नुभएको, त्यो देशनालाई फेरि सारिपुत्रले संक्षेपमा उहाँले सुन्नुभयो। अनि संक्षेपमा सुनेको देशना फेरि सारिपुत्रका चेला कति अरे 500 चेला। भगवानले संक्षेपमा भन्नुभएकोलाई बुझ्न सक्नु भएन त्यो चेलाहरूले, भन्थे हामीले बुझ्न सकेनौँ र के हो त्यो हामीलाई अलिकति बुझाइदिनुहोस् न भनेर माग गर्दाखेरि उहाँहरूले बुझ्न सक्ने जति सारिपुत्रले सारिपुत्रले बुझे जति सबै त होइन, चेलाहरूले बुझ्न सक्ने जति चाहिँ ठिक्क अड्काएर सारिपुत्रले बुझाइदिनु भएको। अहिले रहेको पठान चाहिँ सारिपुत्रले जति बुझाइदिनु भएको थियो हो त्यो पठान चाहिँ अहिले मनुष्यलोकमा रह्यो र अहिले रहेको चाहिँ मनुष्यलोकमा त्यति मात्रै नै ठिकै हुँदाखेरि त्यति मात्रै नै रह्यो। देवलोकमै उपदेश गर्नुभएको पठान चाहिँ मनुष्यलोकमा त्यति गहिरो पठानलाई त्यति मसिनोभरि बुझ्न गाह्रो पर्दाखेरि सारिपुत्रले धेरै मसिनो पनि होइन, छोटकरीमा पनि होइन, मध्यम हिसाबले बुझ्न सक्ने हिसाबले सारिपुत्रले फेरि ती 500 भिक्षुहरूलाई देशना गरिदिनु भयो। र यो पठान देशना भन्ने कुरा हुन पनि बहुतै दुर्लभ छ, सुन्न पाउन पनि दुर्लभ छ, सुन्न पाउन पनि दुर्लभ छ। शासन हराउँदाखेरि पनि पहिले हराउने यो पठान देशना हो। अहिले पर्यति शासन, पटिपति शासन, पटिवैध शासन, भार शासन कति छन्, तिन शासन हराउनु पर्यो भने पहिले कहाँबाट सुरु हुन्छ भन्दा पर्यतिबाट सुरु हुन्छ। पर्यति शासन हराउँछ अनि पटिपति शासन हराउँछ अनि पटिवैध शासन हराउँछ। पर्यति शासनमा पनि सूत्र विनय अभिधर्ममा हेर्ने भने कुन चाहिँ पहिला हराउँछ भन्दा अभिधर्म शासन, कुन चाहिँ पहिला हराउँछ अभिधर्म शासनमा पनि धर्म सङ्ग्रह धाकु कथा बोगलपन्य वैभङ्ग आदि हेर्ने भने पठान आदि हेर्ने भने कुन चाहिँ पहिला हराउँछ भन्दा पठान देशना, पठान देशना हराउँछ अनि गर्दा गर्दै अभिधर्म सबै हराउँछन्। अभिधर्म हराएपछि सूत्र पनि हराउँदै जान्छ, सूत्र हराएपछि अन्तिममा विनय हराउँदै जान्छ। जब विनय पनि हरायो भनेदेखि अनि भगवान्लाई मान्ने पनि हराउँछन्, भगवान्लाई मान्ने पनि हराउँछन्, चैत्यहरू मान्ने पनि हराउँछन्, मूर्तिलाई मान्ने पनि हराउँछन्। हो त्यो बेलामा बल्ल धातु परिनिर्वाण, धातु परिनिर्वाण भएपछि शासन सकियो, शासन के भयो हराउँदाखेरि कहाँबाट सुरु हुन्छ भन्दा पठान देशनाबाट सुरु हराउँछ। हो त्यो नहराउनको लागि भनेर अहिले समय समयमा पठान यसरी उच्चारण गर्ने नियमहरू छ कि छैन, किन पठान हरायो भने सम्पूर्ण हराउँछ, पठानबाट सुरु भयो भनेदेखि अरू हराउँदै जान्छ। पठान चाहिँ हराएको छैन, केही भएको छैन भने अरु हराउँदैन, हराउन सुरुकै पठानवरम। त्यसकारणले पठान उच्चारण त भइरहेको छ, तर उच्चारण त भइरहेको छ, पहिलो स्वरूप के हराउँछ? अर्थ हराउँछ, अर्थ बुझ्ने व्यक्ति हराउँछन्। अर्थ हराएपछि पठानको महत्व नै हराउँदै जान्छन्, अनि हराउँदै गएपछि पठान परियति गर्ने पनि मेटिँदै जान्छन्। त्यसकारणले पठानको अर्थ बुझ्न पनि जरुरत छ कि छैन? हेतु आरम्भ आदि गरेका 24 प्रत्याहारलाई, अहिले हेतु आरम्भ आदि गरेका 24 प्रत्याहारलाई तपाईँ हामीले संक्षेपमा बुझेको छ भने पनि त्यो पठानका चर्चा हुने बित्तिकै नै हो त्यो 24 प्रत्याहार बुझेको व्यक्तिलाई पठान उच्चारण गरेको सुन्दैछौँ भने पनि यही विषय भन्नुभएको होला भन्ने अनुमान लगाउन सकिन्छ, अनुमान लगाउन सकिन्छ। त्यसकारणले हो यो पठान देशना चाहिँ धेरै जरुरत छ। भगवान् जब 3 महिनाभरि देवलोकमा सातौँ बर्खवास, त्यो देवलोकमा बर्खवास लिएर 3 महिना पूर्ण भएपछि चाहिँ भगवान् फेरि मनुष्यलोकमा पाल्नुहुन्छ। त्यो देवलोकमा देशना गरिएको पठान देशनालाई आजबाट सुरु हुँदै जान्छ र भोलि चाहिँ हेतु प्रत्ययलाई भोलि भनौँला, आज चाहिँ त्यसको निदानलाई भन्दा भन्दै समय सकिएछ, यति नै समाप्त गर्दछु।